ये आयत जो है बहुत डरा देने वाली है, इस लिहाज से कि ऊपर कहा ना अल्लाह ताला ने कि सुम्मा युनब्बिहुम बिमा कानू यफलून, कि अल्लाह ताला जो है इंसान जो अफाल करता है, जो अमाल करता है, उसके बारे में जरूर बताएगा। तो कयामत में हर शख्स जो है वो दुनिया में क्या करता रहा, उसको जो है उसके अमाल के बारे में उसको जो है वो बताया जाएगा। तो जो अल्लाह के हुजूर नेकी लेकर आएगा उसके लिए 10 गुना, और जो बदी लेकर आएगा उसके लिए उतना ही बदला। इल्ला मिसलहा वहुम ला युज़लमून, और उसको बिल्कुल ज्यादती जो है वो नहीं की जाएगी। इसका क्या मतलब है कि किसी के भी नेक अमल का जो है उसमें कोई कमी नहीं होगी, और अगर किसी ने कोई बुरा अमल किया है तो ऐसा नहीं है कि उसको जितना बुरा अमल किया उससे ज्यादा सजा दे दी जाए। तो बिल्कुल जो है सही सही हक के मुताबिक फैसला किया जाएगा। और ये वो दौर है आज का जो हम दुनिया में रह रहे हैं, इसमें हम सबको बहुत ज्यादा मोहतात होना चाहिए, अपने वक्त की ऑडिटिंग करनी चाहिए, अपनी सेहत, अपनी उम्र, अपने हालात के मुताबिक जो है ज्यादा से ज्यादा नेकियां करने की फिक्र करनी चाहिए। इसलिए कि इंसान दुनिया में कितनी भी नेकियां कर ले, जब कयामत होगी तो उस दिन अफसोस करेगा और पछताएगा कि काश जो है मुझे दुनिया में एक दफा फिर भेजा जाए और मैं फिर और जो है वो अच्छे काम जो है वो करूं। तो ये सब चीजें हमें क्या बताती हैं कि आज हम जो है वो अमल के मैदान में हैं और कल सजा और जजा के मैदान में, यानी कयामत के हिसाब किताब में होंगे। तो आज हमें उसकी जो है वो तैयारी करनी चाहिए। कुल इन्ननी हदानी, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप कह दीजिए कि बेशक मुझे जो है वो हदायत दी गई है, मुझे जो है वो दिखा दी गई है हदायत। किसने दिखाई है? रब्बी, मेरे रब ने। और वो हदायत क्या है? इला सिरातिम मुस्तकीम, सीधा रास्ता। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अहले मक्का नहीं मानते, दुनिया नहीं मानती, आप सबको ये ऐलान कर दीजिए, बता दीजिए कि मेरे रब ने यकीनन, इन्ननी यकीनन, बिल यकीन मुझे सीधा रास्ता दिखा दिया है, और वो है सिराते मुस्तकीम। तो जो अल्लाह ने रास्ता दिखाया है, सबसे बड़ी बात क्या है कि अल्लाह का बताया हुआ रास्ता, इंसानों का बनाया हुआ नहीं, मैन मेड नहीं है, सेल्फ मेड नहीं है, गॉड गिफ्टेड है ना, अल्लाह ताला ने गिफ्ट के तौर पर दिया है। और वो कौन सा रास्ता है? रास्ता है सिराते मुस्तकीम, है सीधा रास्ता है। और यही वो रास्ता था जो हमने मांगा था, एहदिनस सिरातल मुस्तकीम, जो हर मुसलमान नमाज की हर रकत में जो है वो मांगता है ना। तो वो किसने दिखाया? अल्लाह ने दिखा दिया। फिर उसके और मजीद क्या खूबियां हैं? दीनन कियमन, दीन है ठीक। तो दीन किसे कहते हैं? वे ऑफ लिविंग को, लाइफस्टाइल को, रहन सहन के तरीके को जो है वो दीन कहा जाता है। और जो दीन, जो सिराते मुस्तकीम अल्लाह ने बताया है, वो कैसा है? कियमन है, ये उसकी सिफत है। तो कियामुन भी कहते हैं, कय्यमुन भी कहते हैं, मानी क्या है? सीधा फितरी दीन, जिसमें कोई कमी नहीं है, कोई इन्हेराफ नहीं है। और दीनन कियामन जो है ये किसका तरीका है? मिल्लत इब्राहिमा, इब्राहिम अलैहि सलाम का जो है ये उनकी मिल्लत है, ये मिल्लत इब्राहिम है। और इब्राहिम अलैहि सलाम कैसे थे? हनीफा, वो यकसू हो गए थे। तो यहां ये बात बहुत अहम है कि अल्लाह का बताया हुआ रास्ता ऐसा है जो ठीक है, खड़ा हुआ है, कायम है, सीधा है, फितरी है। और ये इब्राहिम अलैहि इस्लाम का तरीका था, मिल्लत इब्राहिम ही मिल्लत इस्लाम है। उससे क्या पता चलता है कि मुशरिकीन यहूदो नसारा सारे जो थे वो है तो इब्राहिम अलैहिस्सलाम ही के मानने वाले ना। तो अब उन्होंने अगर अपने दीन में तब्दीली कर ली है तो इब्राहिम अलैहिस्सलाम का जो तरीका था उसमें कोई तब्दीली नहीं थी, उसमें कोई कमी भी नहीं थी। वो तरीका था, उनका लाइफस्टाइल, उनका वे ऑफ लिविंग, उनका जिंदगी गुजारने का तरीका वो था जो अल्लाह का दिया हुआ था। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये कहा जा रहा है, आपकी जबान से मुस्बित अंदाज में ये बात कहलवाई जा रही है कि आपको एक तरफ ये कह दिया कि आप ऐलान कर दीजिए, लस्ता मिनहुम फी शय, کیا آپ یہود و نصارہ اور مشرکین جو ہیں ان کی پیدا کردہ جو بدعتیں ہیں، خرافات ہیں، ان سے آپ کا کوئی تعلق نہیں ہے؟ اسے پڑھا نا یہ اعلان، ساتھ ہی کہا کہ یہ اعلان بھی کر دو کہ مجھے تو میرے پروردگار نے صراط مستقیم جو ہے نا اس کی طرف رہنمائی کی ہے، وہ ہے دین قیم اور وہ ہے ملت ابراہیم. اور ملت ابراہیم یعنی ابراہیم علیہ السلام کا طریقہ کیا تھا، آپ ان کی زندگی پہ آپ غور کریں، کتنے یکسو تھے. یکسو انسان کیسا ہوتا ہے؟ ہر چیز سے ہٹ کر، ہر چیز سے کٹ کر، ہر چیز سے بے نیاز ہو کر، اور ان کو کوئی مشکل مشکل نہیں لگی. ہر آزمائش میں پورا ہوتا ہے، ہر آزمائش میں پورا ہوتا ہے. اللہ تعالیٰ نے پھر ان کو اپنا خلیل بنا لیا، دوست بنا لیا. اللہ تعالیٰ کہتے ہیں وہ تو منیب تھے، پلٹ پلٹ کر آتے تھے میری طرف، اواہن تھے، آہیں بھرنے والے تھے. وہ اپنی ذات میں ایک امت تھے، ان کا طریقہ ایسا تھا جیسے کہ کوئی امت کسی کوئی کام کرتی ہے، انہوں نے ایسا کام کیا. تو جب ابراہیم علیہ السلام حنیفہ تھے، حنیفہ کو آپ ہائی لائٹ کریں، اور ساتھ ہی اپنی زندگیوں کا بھی جائزہ لیں کہ ہم جو ہیں ہمارے اندر یہ چیز کتنی پائی جاتی ہے. کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم کو جب یہ کہا گیا کہ آپ نے اس طریقے پہ چلنا ہے، آپ نے یہ اعلان کرنا ہے، تو گویا کہ امت مسلمہ کو بھی اسی طریقے پہ چلنا ہے نا، اسی طرح چلنا ہے جیسے کہ اللہ تعالیٰ چاہتے ہیں. اور اللہ تعالیٰ کیسے چاہتے ہیں؟ کہ ابراہیم علیہ السلام کے طریقے پہ چلا جائے. وہ دین قیم پر قائم تھے، یعنی دین اسلام پر، اور وہ تھا صراط مستقیم، اور وہ تھا بتایا ہوا اللہ کا. اور ان کا انداز چلنے کا کیسا تھا؟ حنیفہ، حنیفہ. تو حنیفہ سے کیا پتا چلتا ہے؟ یکسو. اور آج اگر ہم اپنی زندگیوں کا جائزہ لیں کہ صرف قرآن کا پڑھنا پڑھانا، دین اسلام پر عمل کرنا، اللہ کی رضا کے جو عمل ہیں، یہی مشکل لگتے ہیں. جب بھی قرآن، اسلام، دین کی بات ہوتی ہے تو کہتے ہیں فی زمانہ کر نہیں سکتے، مشکل بہت ہے. اور جب بھی کوئی مشکل پریشانی آتی ہے تو اس وقت اللہ کی بجائے اپنے جیسے انسانوں کی طرف دیکھتے ہیں، ہے نا؟ ہمارا ایمان اس وقت بڑا کمزور ہوتا ہے، اور کیا کرتے ہیں، اور ہم روتے رہتے ہیں کہ کر نہیں سکتے، بڑی مصیبت میں ہیں، بڑی مشکل میں ہیں، وقت ہی نہیں ملتا. تو جس شخص کو یہ پتا ہو کہ یہ اللہ کا دیا ہوا دین ہے، اور اللہ جو ہے اس کائنات کی سب سے بڑی حقیقت ہے، ہو نہیں سکتا، ہو نہیں سکتا کہ اس کی زندگی میں باقی سارے کاموں کی فرصت تو ہو، پر یہ کہ اسلام اور قرآن کو پڑھنے، سمجھنے اور عمل کرنے کی فرصت نہ ہو. اس کو یہ جرت نہیں ہو سکتی، ہو نہیں سکتا کہ وہ یہ جرت کرے، اس کی زبان یہ جملے بولے کہ آج کے دور میں اسلام پر عمل نہیں ہو سکتا. یعنی کہ جو بھی چھوٹی موٹی آزمائشیں آتی ہیں، جو دنیا کی زندگی میں آتی ہیں، ہر شخص آزمائش میں ہے، ہر شخص، کسی کی چھوٹی ہے، کسی کی بڑی ہے، کسی کی دولت دے کر ہے، کسی کی محرومی کی شکل میں ہے، کسی کو صحت دے کر آزمائش ہے، کسی کو بیماری دے کر آزمائش ہے، کسی سے کسی کو اولاد دی تو وہ آزمایا جا رہا ہے، اور بری طرح اولاد سے آزمایا جا رہا ہے، اور کسی سے اولاد دی اور اس سے لے لی، چھین لی، موت دے دی، تو پھر اس کو آزمائش میں ڈال دیا. آج صبح ایک عورت رو رہی تھی کہ جب میرا بیٹا پیدا ہوا تو اتنی خوشیاں منائی گئیں، اتنی خوشیاں منائی گئیں کہ آپ تصور نہیں کر سکتے، کیونکہ ہم بہت زیادہ بہنیں تھیں، اور میرے خاندان میں میرے جیٹھ، میری نند، اور بہت طرف لڑکیاں ہی لڑکیاں تھیں. اور اب وہ کہہ رہی ہیں کہ اس بیٹے کی وجہ سے میں اتنی آزمائش میں سے گزر رہی ہوں کہ آپ تصور نہیں کر سکتے. تو کیا ہے یہ دنیا، کیا ہے؟ ہم ہر چیز کی نا ظاہری چیز پہلو کو لیتے ہیں، ہم نہیں جانتے کہ اس یہ بھی آزمائش ہے، اور اس کے اندر حقیقت کیا ہے نا. تو اصل بات کیا ہے کہ ہمیں سب کو مسلم حنیف بننا ہے. وما کان من المشرکین، اور وہ شرک کرنے والوں میں سے نہیں تھے. اہل مکہ کی اور عرب والوں کی جو خرافات کا پیچھے آپ نے ذکر پڑا ہے مسلسل کئی رکوع میں اور سورۃ الانام میں، کہ کس طرح حلال کو حرام، حرام کو حلال کر دیتے تھے، کس طرح اپنے خود ساختہ قانون کے سہارے جینا چاہتے تھے، دین کے ساتھ اس کو کس طرح مکس کر دیا تھا. تو کیا کہا جا رہا ہے کہ آپ اس بات کا اعلان کر دیجئے کہ ابراہیم علیہ السلام تو مشرکوں میں سے نہ تھے. تو کیا امت مسلمہ آج شرک کر سکتی ہے؟ سو خداوند ملے، ایک سے ایک سجدہ طلب، انسان سخت مراحل سے خدا تک پہنچا، جو میں سر بسجدہ ہوا کبھی، जो मैं सर बसजदा हुआ कभी तो जमी से आने लगी सदा, तेरा दिल तो है सनम आशना, तुझे क्या मिलेगा नमाज में। नमाज पढ़ते हैं तो 100 ख्याल आते हैं, 100 तरह की हम बातें सोचते हैं, है ना। उस 2 घड़ियों की जो नमाज होती है उसमें भी अल्लाह का कुर्ब नसीब नहीं होता, वो आंखों की ठंडक नहीं बनती, है ना। तो ये कैसी नमाज है हमारी। मस्जिद तो बना दी शब भर में ईमान की हरारत वालों ने, मन अपना पुराना पापी है बरसों में नमाजी बन ना सका। इकबाल बड़ा उपदेशक है, मन बातों में मोह लेता है, गुफ्तार का ये गाजी तो बना किरदार का गाजी बन ना सका। मसाजिद है, मसाजिद में किसने जाना था, मुसलमानों ने। मस्जिदें रो रही हैं और मुसलमान नहीं मिलते, है ना। मुसलमान हैं तो उनके ऊपर इस्लाम नजर नहीं आता, और अगर गुफ्तगू में तकरीरों में तहरीरों में इस्लाम नजर आता है अमल करने वाले नहीं मिलते, है ना। तो वमा काना मिनल मुश्रिकीन, आओ ऐ मुसलमानों, आओ हम सब मिलकर जो है वो क्या करें, एक नई जिंदगी की, एक नई सुबह की जो है वो इब्तदा करें, एक नया सुबह शाम जो है वो पैदा करें, है ना। खुदा तुझे किसी तूफान से आशना कर दे कि तेरे बहर की मौजों में इस्तराब नहीं। और ये तूफान ईमान का तूफान, और हम खड़े हो जाएं उठकर कि ना डरें ना परेशान हो ना रोया करें। हम क्यों खामखा, छोटी मोटी जो आजमाइशें आ जाती हैं तो उसमें रोते रहते हैं हम। क्या हम, हमारा अल्लाह पर ईमान नहीं है, क्या हमारा आखिरत पर ईमान नहीं है, है ना। तो अगर हमारा ईमान है तो फिर हम अपने मामलात जो हैं अपने हिस्से का अमल करके फिर मामला अल्लाह के सुपुर्द कर दे। और अपनी जिंदगी में हमारा क्या नारा होना चाहिए, किस चीज के साए में जिंदगी बसर करें, किस कानून की रोशनी में जिंदगी की शहरा पर सफर तय करें, हमारे दिल की पुकार क्या हो, हमारी हमारी जबान जो है उस पर क्या होना चाहिए, हमारे दिमाग की गहराइयों में क्या चीज पैवस्त होनी चाहिए। कुल इन्ना सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन, ये होना चाहिए ऐलान। कह दीजिए कि बेशक मेरी नमाज, मेरा व नुसुक क्या है, मेरी इबादत के तमाम तरीके। आप पढ़ चुकी है ना नुसुक, इसके मानी कुर्बानी के हैं, और कुर्बानी ये भी इबादत का एक शियार है, हज के मौके पे की जाती है, ईद के मौके पे की जाती है, है ना। तो इससे मुराद क्या है कि बंदगी और परस्तिश की तमाम दूसरी शक्लें भी, कुर्बानी भी अल्लाह के लिए की जाती है और दूसरी जो बंदगी है उसके लिए भी इस्तेमाल किया जाता है। तो मेरा मेरे इबादत करने के तमाम तरीके, वमहयाया और मेरा जीना, मेरा जीना क्या जीना है, वो जीना जिसमें अल्लाह की बंदगी ना हो, क्या जीना है वो जीना जिसमें ये सर अल्लाह के आगे झुके ना, जिसमें इस दिल में अल्लाह के अहकामात की हुकूमत ना हो, तो क्या जीना है वो जीना। अफसोस है ना। तमामाती और मेरा मरना क्या मतलब है इसका, कि पूरी जिंदगी अल्लाह की अतात जो है उसमें हम गुजारें यहां तक कि मौत आ जाए। जिंदगी क्या है, जैसे कि सुबह हो, मौत क्या है जैसे कि शाम, जिंदगी क्या है जैसे कि दिन, मौत क्या है जैसे कि रात, जिंदगी क्या है दुनिया में अमल के लिए जो मोहलत मिली है, और ममाती क्या है जब वो मोहलत जो है वो छीन ली जाएगी, है ना। तो इसका क्या मतलब है पूरी जिंदगी का, कि हर फिक्र हर सोच हर बात हर काम हर अमल जो है हर जगह पर, हर जगह, आप पब्लिक स्कूल में हैं, आप किसी मॉल में हैं, आप किसी शादी की या पार्टी की महफिल में हैं, आप मस्जिद में हैं, आप खाना काबा में हैं, आप किसी भी जगह में हैं, हर जगह हर काम हर जगह हर वक्त। यानी कि अब जो है हम जब खलवत में थे तो फिर जो मर्जी जो दिल चाहे करने लगे, जलवत लोगों में थे तो फिर जो है वो हम डरने लगे। हर वक्त करने किसकी बंदगी है, लिल्लाह अल्लाह के लिए, ये है असल चीज लिल्ला, जिंदगी आमद बराए बंदगी, जिंदगी बेबंदगी शर्मिंदगी। और वो अल्लाह कैसा है? रब्बिल आलमीन, आलमीन का रब है, इस दुनिया का भी आखरत का भी, सारे जहानों का, तमाम हशरात चरिंद परिंद दाबा अलनाम है ना, तमाम का वो रब है। तो उसी के हम सबको जो है वो हो जाना है। तो ये है वो अहम आयत जो के जिसके गिर्द हमारी जिंदगी जो है वो घूमनी चाहिए है ना। और ये जो आयत है ये मिल्लत इब्राहिम, मिल्लत इस्लाम की असल रूह जो है वो बयान करती है। और मिल्लत इस्लाम की असल रूह की ताबीर है ये आयत। और इनमें बहुत हसीन आपस में एक लिंक है। किस तरह? जैसे आप देखें, एक तरफ कहा नमाज और दूसरी तरफ कहा कुर्बानी। तो नमाज का लिंक जो है वो किससे है? जिंदगी से है। और कुर्बानी जो है वो क्या है? ममाती के बिलमुकाबिल है। तो जब तक जीना है तो अल्लाह के लिए जीना है, जब कुर्बानी देनी है, जब मरना है तो अल्लाह के लिए करनी है। जिंदगी में कोई तकसीम नहीं करनी, ना इसकी इब्तदा में ना इसकी इंतहा में। हमने हम रंग बनना है अल्लाह के और हम आहंग बनना है अल्लाह के। कोई उसका साजी नहीं, ला शरीक अल्लाह, कोई उसका शरीक नहीं है। नहीं, बंदे की जिंदगी में कोई साजी है ही नहीं। पूरी की पूरी जिंदगी बगैर किसी तकसीम के, बगैर किसी तजिए के, बगैर किसी तहफ्फुज के, बगैर किसी एक्सेप्शन के, सिर्फ और सिर्फ जो है अल्लाह रब्बुल आलमीन के लिए जो है वो उसको बसर करना है। ला शरीक अल्लाह, उसका कोई शरीक नहीं। कुछ लोग कहते हैं ना कि अब जो है वो हर दुनिया और आखिरत को अलग कर देते हैं, कुछ जवानी और बुढ़ापे को अलग कर देते हैं, कुछ घर और बाहर की लाइफ को अलग कर देते हैं, कुछ मस्जिद और सोसाइटी की लाइफ को अलग कर देते हैं। नहीं, कोई इसमें आपस में जो है ना ये नहीं है कि कोई जो है वो कंट्राडिक्शन हो, मुखालफत हो, बल्कि क्या है, हमरंगी हम आहंगी होनी चाहिए हर जगह हर मकाम पर। बिज़ालिका उमिरतु, और इसी का मुझे हुक्म दिया गया है कि मैं जो है वो मुस्लिम हनीफ बनूं, सिरात मुस्तकीम पर चलने वाला बनूं, और जिंदगी और मौत, नमाज और कुर्बानी सब अल्लाह के लिए करूं। वा अना अव्वलुल मुस्लिमीन, और सबसे पहले सरे अताज झुकाने वाला मैं हूं। क्या है इसका मतलब? कि यही मेरी फितरत है, इसी की मुझे हदायत आई है। और वो क्या? कि सबसे आगे बढ़कर मैं अपने सर को अल्लाह की अताज के लिए झुका दूं, मैं उस राह पे चल पड़ूं जो अल्लाह ने कही है सिराते मुस्तकीम की, दूसरे चलें या ना चलें, मेरा साथ दें या ना दें। अब जिसमें हिम्मत हो वो मेरा साथ दे दे, मेरा हम सफर बन जाए, और जिसमें हिम्मत नहीं तो मैं उसका इंतजार नहीं कर सकता। और यही एक मुसलमान जो है उसका भी, उसकी भी यही खूबी है, और यही उसका अमल जो है वो होना चाहिए कि वो क्या करे, कि वो नेकियों में जो है वो आगे ही आगे जो है वो बढ़ता चला जाए। तो यहाँ पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जबान से जो बात कहलवाई जा रही है वो क्या है? कि वह अना अव्वलुल मुस्लिमीन, कि मैं तो सबसे पहले मुसलमान होने वालों में से हूं। तो ये क्यों कहा कि मैं सबसे पहले सरे अताज जो है वो झुकाने वालों में से हूं, है ना? सवाल ये पैदा होता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो सबसे आखिरी पैगंबर हैं, है ना, तो ये क्यों कहा गया? तो मुफस्सरीन ये कहते हैं कि आपकी जबान से जो बात कहलवाई गई यही तमाम अंबिया की दावत है, है ना? कैसे? कि अल्लाह ताला ने कुरान में क्या बताया कि हमने जितने भी अंबिया भेजे सबको यही वही की कि उनको क्या वही की कि मेरे सिवा कोई माबूद नहीं, बस तुम मेरी ही इबादत करो, सूरत अल अंबिया आयत 25। तो तमाम अंबिया का यही नारा था। हजरत नूह अलैहिस्सलाम ने भी तो यही ऐलान किया था ना, सूरत यूनस आयत 72, वा उमिरतु अन अकूना मिनल मुस्लिमीन। हजरत इब्राहिम अलैहिस्सलाम के बारे में आता है कि जब अल्लाह ताला ने उन्हें कहा था असलिम, तो उन्होंने क्या कहा था? सूरत अल बकरा में आप पढ़ चुके हैं आयत 121 में, अस्लमतु लिरब्बिल आलमीन। हजरत इब्राहिम और याकूब अलैहिस्सलाम ने अपनी औलाद को क्या वसीयत की थी? वला तमूतुन इल्ला व अंतुम मुस्लिमून, सूरत अल बकरा آیت نمبر 132. پھر اس کے بعد جو حضرت یوسف علیہ السلام نے کیا دعا مانگی تھی؟ توفنی مسلما. حضرت موسیٰ علیہ السلام نے اپنی قوم سے کیا کہا تھا؟ فعلیہ توکلوا ان کنتم مسلمین, سورۃ یونس آیت 84. حضرت عیسیٰ علیہ السلام کے حواریوں نے جو ہے وہ کیا کہا تھا؟ وَشْهَدْ بِأَنَّنَا مُسْلِمُونَ, سورۃ مائدہ آیت 111. تو کیا پتہ چلتا ہے کہ جتنے بھی نبی گزرے اور جو ان کے پیروکار تھے, انہوں نے اسلام کو اپنایا, انہوں نے توحید کو اپنایا, اور ان کے ہاں عقیدہ توحید جو تھا اس کو بڑی بنیادی حیثیت حاصل تھی. تو یہاں پر جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کا یہ کہنا کہ میں جو ہوں مسلمان ہوں, سب سے پہلے میں ہی جو ہے وہ سر عطاءت جھکانے والا ہوں, تو بعض مفسرین کہتے ہیں کہ جو سب نے کہا وہی رسول اللہ صلی اللہ علیہ وسلم نے کہا, ہے نا. مخلوقات میں سب سے پہلے رسول اللہ صلی اللہ علیہ وسلم کو کہتے ہیں کہ پیدا کیا گیا, اس کے بعد تمام آسمان زمین اور تمام مخلوقات وجود میں آئے. جیسا کہ ایک حدیث میں ہے, آپ نے کہا اول ما خلق اللہ تعالی نوری, کہ سب سے پہلے اللہ تعالیٰ نے میرے وجود کو جو ہے وہ پیدا کیا. تو بہرحال یہ بھی ہو سکتا ہے اس کے معنی. اور ایک اس کے معنی کیا ہو سکتے ہیں کہ اس امت میں سب سے پہلا مسلمان میں ہوں, پوری امت مسلمہ میں آپ سب سے پہلے جو ہے وہ اسلام لانے والے ہیں, کیونکہ ہر امت کا پہلا مسلمان خود وہ نبی یا رسول ہوتا ہے جس پر وحی اور شریعت جو ہے وہ نازل کی جاتی ہے. سمجھ آگی بات کی؟ تو دونوں طرح سے لے لیں تو بات کیا ہے کہ آپ جو تھے وہ سب سے پہلے سر عطاءت جھکانے والے تھے. تو نبی جو ہوتا ہے رول ماڈل ہوتا ہے, اس کی ذات ایک نمونہ ہوتی ہے, اس کا پوری کی پوری لائف سٹائل جو ہوتا ہے وہ کیا ہوتا ہے کہ ایک ایسا کردار ہوتا ہے, ایک ایسا نمونہ ہوتا ہے جس پر پوری جو امت ہوتی ہے اس کو زندگی اس کے مطابق جو ہے وہ گزارنی چاہیے. تو آج رسول اللہ صلی اللہ علیہ وسلم کے جانے کے بعد امت مسلمہ کو ایک کے ہر فرد کو رول ماڈل بننا چاہیے, ہر مسلمان گھر کو اور ہر اسلامی مملکت کو جو ہے نا ایک رول ماڈل بننا چاہیے, سب سے پہلے سر عطاءت جھکانے والے. قل اغیر اللہ ابغی ربا, کہو کیا میں اللہ کے سوا کوئی اور رب تلاش کر لوں؟ رب وہو رب کل شیء, حالانکہ وہی ہر چیز کا رب ہے. کہ ساری کائنات کا رب جب اللہ ہے تو میرا رب کوئی اور کیسے ہو سکتا ہے؟ تو یہ بڑی معقول بات ہے کہ جب پوری کائنات ایک رب کے اشارے پہ چل رہی ہے, ایک رب کی اطاعت کر رہی ہے, تو میں اپنی زندگی میں کسی اور کی شرکت کیسے تسلیم کر لوں, ہے نا. تو ایسا کیسے ہو سکتا ہے کہ میں پھر کچھ اور کرنے لگ جاؤں؟ سورج چاند ستارے آسمان زمین ہوائیں فضائیں موسم پھل جو کچھ بھی کائنات میں ہے وہ سب اللہ کی اطاعت کرتے ہیں, تو ایسا کیسے ہو سکتا ہے کہ میں بغاوت کروں, میں اس سے ہٹ کر کچھ چاہوں؟ ولا تکسب کل نفس الا علیہا, اور نہیں کماتا ہر نفس مگر وہ اس کا خود ذمہ دار ہے, اسی پر ہے. اس کا مطلب کیا ہے کہ اللہ رب العزت یہ اعلان کر رہے ہیں کہ ہر شخص جو ہے وہ اپنے اعمال کا خود ذمہ دار ہے. اگر اہل مکہ نہیں مانتے, اگر آج باقی لوگ نہیں مانتے, تو پھر کیا ہونا چاہیے کہ ہم سب کو اپنے پھر عملوں کی فکر کرنی چاہیے. دوسروں کو سمجھانا تو ہے, اپنے دوسرے جو ہمارے مسلمان بہن بھائی ہیں, جو رشتہ دار دوست احباب ہیں, سب کو سمجھانا تو ہے. اگر کوئی نہ مانے تو پھر یہ بات یاد رکھیے گا کہ ہر شخص جو کمائی کرتا ہے وہ اس کا خود ذمہ دار ہے. ولا تزر وازرۃ وزر اخرى, اور نہیں کوئی بوجھ اٹھانے والا مگر کیا ہے وزر اخرى, یعنی کوئی شخص بھی ایسا نہیں ہے کہ کوئی بوجھ اٹھانے والا دوسرے کا بوجھ جو ہے وہ اٹھا لے. تو کوئی نہیں اٹھاتا بوجھ وزرا اخرا کسی دوسرے کا. ہر شخص, اس کا بھی کیا مطلب ہے کہ ہر شخص اپنے عمل کا خود ذمہ دار ہے, ہر ایک کو اپنے عمل کی جواب دہی جو ہے وہ کرنی ہے. ایک میت کے جنازے پر حضرت عبداللہ بن عمر رضی اللہ عنہ نے کسی کو روتے ہوئے دیکھا تو فرمایا کہ زندوں کے رونے سے مردہ کو عذاب ہوتا ہے. تو کہتے ہیں کہ حضرت عائشہ رضی اللہ عنہ کے سامنے جب یہ بات پیش کی گئی تو آپ نے فرمایا, آپ نے کیا کہا حضرت عائشہ رضی اللہ عنہ نے, کہ جو यानी अगर कोई किसी ऐसी बात कोई करता है तो ऐसा कैसे हो सकता है, क्यों, मुद्दा क्या करता है, वो तो बोल भी नहीं सकता ना, है ना। तो मामला क्या है, हजरत आयशा रजी अल्लाह अन्हा ने कहा कि ला तज़िरु वाज़िरतुन विज़्रा उख़्रा, के एक एक का गुनाह दूसरे पर नहीं पड़ सकता। किसी जिंदा आदमी के रोने से मुर्दा बेकसूर किस तरह अजाब में मुब्तला हो सकता है। अगर कोई मर जाता है, पीछे से लोग रोते हैं, अगर तो मुर्दे को उससे कुछ नहीं होता। असल बात क्या है कि अगर वो मैयत के ऊपर बैन डाल रहे हैं, ऐसे जुमले बोल रहे हैं जो गलत हैं, तो फिर खुद उनको ही गुनाह होगा। या वैसे आंखों से अगर आंसू बहते हैं तो इसमें कोई हर्ज भी नहीं है, है ना। तो असल बात क्या है कि जो बताई जा रही है कि हर शख्स जो है वो अपने अमाल का खुद जिम्मेदार है। अच्छा करेगा तो उसके जिम्मे है, बुरा करेगा तो उसके जिम्मे है। अच्छा बुरा जो करेगा उसके मुताबिक उसको जजा या सजा जो है वो दी जाएगी। कैसे दी जाएगी, सुम्मा इला रब्बिकुम मर्जिउकुम, कि फिर तुम सबको रबी की तरफ लौट कर आना है। काश कि आज मुसलमानों को ये बात समझ में आ जाए कि अल्लाह की तरफ जाना है, लौटना है, मुलाकात रब से करनी है। बच्चे बाहर खेलते रहें और बाहर वक्त गुजार कर जब घर आते हैं तो सोचते हैं कि अब अम्मी अबू से मिलना है ना। अब क्या कहेंगे कि वक्त ज्यादा क्यों लगा दिया, या पूछे बगैर क्यों चले गए, या ये उन्होंने कहा था वैसे क्यों नहीं किया, है ना। हम इस बात पे सोचते हैं हर शख्स के दूसरे को जिसने जवाब देना होता है। तो यहाँ पे क्या है कि आप सोच लीजिए कि पूरी जिंदगी का हिसाब किताब जो है वो किसको देना है, अल्लाह को देना है, अल्लाह की तरफ लौटना है। फिर अल्लाह क्या करेगा, فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ فِيهِ تَخْتَلِفُونَ, उस वक्त वो तुम्हारे इख्तलाफात की हकीकत तुम पर खोल देगा। कि दुनिया में तुम इख्तलाफात करते हो और आज आपस में लड़ते हो, झगड़ते हो, तो जब अल्लाह के पास जाओगे तो सारे इख्तलाफात जो हैं इनका फैसला चुका दिया जाएगा। अल्लाह ताला तुम्हारे जो इख्तलाफात हैं उनको खत्म कर देगा, वहां पे फैसला सुनाएगा। क्यों, वो दिन होगा फैसला सुनाने का इख्तलाफात का। और इख्तलाफ क्या था कि अहले मक्का क्या कहते थे कि हम जो दीन रखते हैं तो कहते थे यही हमारे अबाओ अजदाद का दीन था। और अल्लाह ताला बताते हैं कि नहीं, नबियों का दीन ये नहीं था, है ना। तो कयामत वाले दिन अल्लाह इस इख्तलाफ का फैसला कर देगा कि तुम जबान जबान का इस्तेमाल करते हो, बहसे करते हो। और आज देखें कि आज हर उम्मत मुस्लिमा का हर ग्रोह ये कहता है कि जो काम हम कर रहे हैं यही ठीक है। जिसने जो तरीका ले लिया है ना, दूसरे की इज्जत एहतराम करने को, दूसरे को मानने को, दूसरे के बारे में नरम गोशा रखने को तैयार ही नहीं है। आज उम्मत मुस्लिमा जो है आपस में ही एक दूसरे पर जो है वो कीचड़ उछालती है और इख्तलाफात में मुब्तला है, है ना। होना क्या चाहिए था, खुद यकजान और मुत्तहिद हो जाते, फिर जो है वो कुफर से कुफर का मुकाबला करते। तो जब भी उम्मत मुस्लिमा जो है वो असल को छोड़कर और फरोई इख्तलाफात के पीछे पड़ जाती है, दीन को छोड़ देती है और अपनी ख्वाहिशात के पीछे लग जाती है, तो क्या है कि फिर उम्मत वही वक्त होता है उम्मत मुस्लिमा का के जवाल का, है ना। दुनिया में मुसलमानों को जो इतनी साल हुकूमत थी, जवाल कैसे आया था, कि फिर जो है वो कुरान जो है उससे वो दूर हो गए थे, असल दीन से दूर हो गए थे। और बगदाद में सकूत बगदाद कब हुआ, जब लोग जो थे यानी बाहर चंगेज खान और हलाकू जो था वो फतुहात में फतुहात कर रहा था, वो मुसलमानों की खोपड़ियों के मीनार बना रहा था, मुसलमानों की किताबों से दजला दरिया जो था वो काला हो गया था, उसने मुसलमानों का खजाना जो किताबों का था वो दरिया बुर्द कर दिया, समंदर की नजर लहरों की सुपुर्द कर दिया। मुसलमानों का खून बहाया, किताबें जाया की, और वो फतुहात पे फतुहात कर रहा था और मुसलमान मस्जिदों में बैठे हुए इख्तलाफात कर रहे थे और लड़ रहे थे, और मुसलमान जो थे वो इकट्ठे होकर दीन के लिए जो है वो मुकाबला करने या काम करने को तैयार नहीं थे। सकूत ढाका क्यों हुआ, लिसानी तासुब जात पात, है ना, तुम बंगाली और हम कौन है, है ना। कराची में खून क्यों बहा, महाजिर कौमी मूवमेंट, महाजिर सिंधु देश का नारा क्यों लगा, कि ये क्या है सारे इख्तलाफात। तो असल तो हमारे ये इख्तलाफात तो कोई है ही नहीं, اصل چیز تو کیا ہے کہ ہم سب ایک اللہ، ایک کتاب، ایک رسول، ایک دین کو ماننے والے ہیں، اور ہم سب کو آپس میں ان نمل مومنون اخوا بن کر جو ہے وہ جینا چاہیے. تو اللہ تعالیٰ یہ جو اختلافات ہیں ان کی حقیقت کھول دے گا. آج آپ کی یہ ذمہ داری بنتی ہے، ہم سب کی یہ ذمہ داری بنتی ہے کہ آپ جہاں بھی ہوں اتحاد کی بات کریں، آؤ اس کلمے کی طرف جو ہمارے اور تمہارے درمیان مشترک ہے، لوگوں کو اکٹھا کریں. وَهُوَ الَّذِي جَعَلَكُمْ خَلَائِفَ فِي الْأَرْضِ، اور وہ اللہ ہی تو ہے جس نے تم کو بنایا زمین میں خلیفہ. اب آپ دیکھیں کہ یہ قریش کو جو ہے نا تنبیہ کی جا رہی ہے کہ اس دنیا کے اسٹیج پر نمودار ہونے والی تم پہلی قوم نہیں ہو، تم سے پہلے بھی بہت سی قومیں آئی تھیں، پھر وہ غائب ہو گئیں، اللہ تعالیٰ نے ان کو اٹھا دیا، پھینک دیا اٹھا کے، اب تم کو جگہ دے دی. تو یہ خلافت کس چیز کی دلیل ہے کہ اب اس دنیا میں تم ذمہ دار ہو، تم خلیفہ ہو. یا کہ اللہ تعالیٰ کہتے ہیں وہی تو ہے جس نے تم کو زمین کا خلیفہ بنایا، ورفع بعضکم فوق بعض، اور تم میں سے بعض کو بعض کے مقابلے میں بلندی دی. کس میں؟ درجات، ان درجوں میں، بعض کو بعض کے مقابلے میں زیادہ درجے دیے. کس لیے یہ سارے درجہ بندی کی؟ لِيَبْلُوَكُمْ فِيمَا آتَاكُمْ، تاکہ جو کچھ بھی تم کو دیا ہے اس میں تمہاری آزمائش کرے، اس میں تمہارا امتحان لے. تو یہ ایک جملہ جو ہے یہ بہت سی حقیقتیں ہمارے سامنے رکھتا ہے، جس میں نمبر ون کیا ہے کہ تمام انسان، اس دنیا کے تمام انسان جو ہیں وہ اللہ کے خلیفہ ہیں، اور اللہ تعالیٰ نے خلیفہ کے سپرد کچھ امانتیں کی ہیں. دوسری بات کیا ہے کہ یہ جو خلیفہ ہیں ان میں مراتب کا فرق بھی اللہ نے رکھا ہے. کسی کے پاس امانت کا دائرہ وسیع ہے، کسی کے پاس تھوڑا، کسی کو زیادہ چیزیں دی ہیں، کسی کو کم دی ہیں، ہے نا. اور اس سے ہمیں کیا بات پتا چلتی ہے کہ خلیفہ ہوتا کون ہے؟ خلیفہ قائم مقام کو کہتے ہیں نا، گدی نشین کو کہتے ہیں، جو ایک کے بعد دوسرے کے پیچھے آتا ہے. تو ہر قوم کے پیچھے دوسری قوم خلیفہ بنتی رہی، ہے نا. پھر اللہ تعالیٰ نے کیا کہا کہ جو ہے وہ، یعنی صرف اہل مکہ بھی مراد ہو سکتے ہیں کہ تمہیں بنایا تھا، تم ابراہیم علیہ السلام کے ماننے والے تھے، اور پھر کیا ہے کہ تمام دنیا کے جو مسلمان ہیں وہ بھی اس سے مراد ہو سکتے ہیں، ہے نا. تو جتنے بھی انسان ہیں وہ کون تھے؟ وہ تھے تو اللہ کے خلیفہ. اور اللہ تعالیٰ کہتے ہیں کہ یہ جو خلافت تمہیں دی ہے، یہ جو میں نے تمہیں ذمہ داری دی ہے، تمہیں بعض کے درجے بعض سے بلند ہیں. درجے، یہاں پہ درجوں سے مراد کیا ہے کہ کوئی امیر ہے، کوئی غریب ہے، کوئی جو ہے وہ کسی کے پاس علم ہے اور کوئی جاہل ہے، کوئی صحت مند ہے اور کوئی بیمار ہے، کوئی حسین ہے اور کوئی حسین نہیں ہے، کسی کا قد لمبا ہے، کسی کا چھوٹا ہے، کسی کو اولاد دی ہے، کسی کو نہیں دی ہے، ہے نا. تو اللہ تعالیٰ نے مختلف لوگوں کو مختلف درجات دیے ہیں. اور اب مشکل کیا ہے کہ کسی کو زیادہ دیا، کسی کو کم دیا، تو اب لوگ اسی پہ روتے رہتے ہیں کہ اس کے پاس زیادہ ہے، میرے پاس تھوڑا ہے، اس کا گھر بڑا ہے، میرا گھر چھوٹا ہے، اس کا قد لمبا ہے، میرا قد چھوٹا ہے، وہ خوبصورت ہے، میں خوبصورت نہیں ہوں، ہے نا. اس کے پاس بچے ہیں، میرے پاس بچے نہیں ہیں، اس کے جو ہے زیادہ اچھے ہیں، میرے اچھے نہیں ہیں. ہر وقت ایک مقابلہ ہے، ہر وقت ایک پریشانی ہے، ایک رونا ہے جس میں لوگ جو ہے وہ مبتلا رہتے ہیں. اور لوگ اس بات کو بھول جاتے ہیں کہ یہ رفع بعضکم فوق بعض درجات جو ہیں لیبلوکم فیما آتاکم ہے، یہ تو تمہاری آزمائش کے لیے دیے گئے ہیں، یہ دراصل امتحان ہے. یہ پورا سامان جو ہے نا، آپ کی ذات، آپ کے وسائل، آپ کی قوتیں، آپ کا گھر، بچے، لین دین، جو کچھ ہے، یہ ایک اصل میں امتحان ہے. کیوں؟ پوری زندگی امتحان ہے، اور جس کو جو کچھ بھی اللہ نے دیا ہے اللہ اس کا امتحان لے رہا ہے. اور امتحان کس چیز کا ہے؟ کہ اللہ کی دیوی چیزوں کا استعمال کیسا کیا، جو دیا تھا اس کا استعمال کیا کیا. کہاں تک امانت کی ذمہ داری کو سمجھا، کہاں تک اس کا حق ادا کیا، کس حد تک قابلیت اور ذہانت کا ثبوت دیا، شکر گزار بنے، فرما بردار بنے، یا نہ شکرے بنے اور نافرمانی کرتے رہے، یہ ہے امتحان. اگر اولاد نہیں دی تو وقت کا استعمال کیا کیا؟ اب جس کو نہیں ملی وہ بھی روتا رہتا ہے، رونے میں وقت گزار دیتا ہے کہ مجھے دی ہی نہیں. جس کے پاس رزق اچھا نہیں ہے یا جاب نہیں ہے وہ بھی روتا رہتا ہے بیٹھ کے. حالانکہ جو میسر ہے اس کا وقت کا استعمال کیسے کرے، جتنا بھی ہے اس کو کیسے، اس میں کیسے وقت گزارے، تو کیا کرتا ہے کہ وہ اپنی صلاحیتوں کا ضیاع کرتا ہے نا. اور جو جس کے پاس جوانی ہے وہ اپنی جوانی کا صحیح استعمال نہیں کرتا. جس کے پاس بڑھاپا ہے وہ روتا رہتا ہے کہ میری جوانی چلے گی، میں بوڑھا ہو گیا، میں بوڑھی ہو گئی، ہے نا. تو کیا ہے کہ ہر شخص رو رہا ہے. آپ کبھی غور کیا کریں، صبح سے لے کے شام تک اس بات پہ غور کریں کہ کتنے لوگوں سے بات ہوئی اور کیا بات ہوئی، ہم میری بات گفتگو کیا تھی، اس کی گفتگو کیا تھی، اور رونا کس چیز کا تھا. کوئی کہتا گاڑی نہیں ہے، اور جب اتنے دن گاڑی تھی تو کیا شکر ادا کیا تھا؟ آج گاڑی خراب ہو گئی اور ادھر کھڑی کر دی تو پریشان ہو گئے، ایکسیڈنٹ ہو گیا تو پریشان ہو گئے. تو جب اتنے دن گاڑی پہ بیٹھ کے چلے جاتے تھے تو کتنی دفعہ ہم نے دعا پڑھی تھی، کتنی دفعہ ہم شکر ادا کرتے تھے، سبحان الذی سخر لنا ھذا وما کنا لہ مقرنین، کتنی دفعہ یاد رہی تھی یہ بات، ہے نا. آج کھانا نہیں ہے تو جب کھانا تھا تو تب کتنا اللہ کو یاد کیا. آج بڑھاپا آ گیا، کل جوانی تھی تو جوانی میں کتنا اللہ کو یاد کیا تھا، ہے نا. آج سر میں درد ہو رہی ہے، کل صحت تھی، آج پٹی باندھ لیا سر پہ، جب صحت تھی تو کتنی دفعہ اللہ کا شکر ادا کیا. آج نیند نہیں آ رہی، آپ لیٹ گئے، نیند نہیں آ رہی، ٹھیک ہے. تو جب نیند آ جاتی تھی اور آپ سوتے تھے تو کتنا احساس تھا کہ وجعلنا اللیل لباسا وجعلنا النوم سباتا، کتنا ہمیں یہ بات یاد رہی، ہے نا. تو یہ کیا ہے لوگوں، یہ مختلف طرح کے حالات اور یہ نعمتوں کا توافت اور یہ درجہ بندی، یہ دراصل امتحان ہے. سیما آتاکم، کہ تم کو اللہ نے دیا ہے پھر ہوگا کیا. ان ربک سریع العقاب، بے شک تمہارا رب سزا دینے میں بہت تیز ہے، جلد باز ہے. وَإِنَّهُ لَغَفُورُ الرَّحِيمُ، اور وہ بہت درگزر کرنے والا اور رحم کرنے والا بھی ہے. اب اللہ تعالیٰ کیا کہہ رہے ہیں، دو باتیں بتا رہے ہیں. ایک طرف کہہ رہے ہیں کہ جلد سزا دوں گا، دوسری طرف کہہ رہے ہیں بہت درگزر کرنے والا اور رحم کرنے والا بھی ہوں. مطلب یہ ہے کہ جو نافرمان ہیں ان پر جلد عذاب آئے گا، جو فرما بردار ہیں ان سے جو بھول چوک ہو گئی، جو غلطی ہو گئی، تو اللہ اس کے لیے معاف کرنے والا ہے. یہ ہے وہ سورۃ الانعام جس کا آغاز جو ہے وہ حمد سے ہوا اور ختم جو ہے وہ مغفرت پر. تو ہمیں کیا پیغام دیتی ہے یہ سورت؟ توحید سکھاتی ہے. یہ سورت ہمیں کیا پیغام دیتی ہے کہ ہم جو ہیں توحید کے، توحید کیا ہے؟ کہ اللہ کی بندگی میں اپنی زندگی جو ہے وہ اس کو گزارے، اور جب زندگی گزاریں تو اللہ کا جو قانون ہے نا، اسلامی معاشرے کے جو بنیادی ستون ہے نا، اس کے مطابق گزاریں. جو حرام چیزیں ہیں ان کو چھوڑ دیں، اور جو حلال اور جائز چیزیں ہیں ان پہ عمل کریں. اللہ کی جو کھلی نشانیاں ہیں اس کو دیکھیں، پھر اللہ کو پالیں، ہے نا. اور جو مشرکانہ رسم و رواج ہیں آج کے دور میں بھی، تو ان کو جو ہے الوداع کر لیں. تو پھر کریں کیا؟ قرآن سے دوستی کریں کہ قرآن کی دعوت باعث رحمت ہے، وہ حجت ہے، وہ مغفرت ہے، وہ بینہ ہے، وہ دلیل ہے، وہ برکہ ہے، ہے نا، وہ ہدن ہے. اور حضرت رسول اللہ صلی اللہ علیہ وسلم کی پیروی کریں، جو کہ حضرت ابراہیم علیہ السلام ہی کے دراصل جو ہے وہ پیروکار ہیں. تو اگر آج ہم اختلافات کو ختم کرنا چاہتے ہیں تو کیا کرنا ہوگا؟ قرآن کو سینے سے لگانا ہوگا. اور اگر پھر بھی لوگ اختلافات کو چھوڑتے نہیں تو پھر اس کے لیے آخرت جو آ رہی ہے، پھر آپ کو کیا پرواہ ہے کہ آپ لڑیں اور پریشان ہوں، آخرت میں اللہ اس کا جو ہے وہ فیصلہ کرے گا، ہے نا. پھر اللہ تعالیٰ ہر ایک کو یا تو سزا دے گا یا جزا دے گا. اور ہمیں یہ آیتیں جو ہیں اور اس کا اختتام جو ہے سورۃ الانعام کا، بہت زور والا بھی ہے اور بہت اہم بھی ہے اس لحاظ سے کہ ہم سب کو یہ پیغام دیا جا رہا ہے کہ اللہ کے عذاب سے ڈریں، اپنی زندگیاں جو ہیں اللہ کی بندگی کے دھارے میں ڈال لیں، اور جو بھی ہماری زندگی میں جو چھوٹے موٹے گناہ ہو چکے ہیں، جو چھپ کر ہوئے ہیں سب کے سامنے ہیں، ان کی اللہ سے نا معافی مانگیں. تو وَإِنَّهُ لَغَفُورُ الرَّحِيمُ رب اغفر وارحم انت خیر الراحمین، ہے نا. اللہ جو ہمیں معاف کر دے، اور رمضان المبارک کا مہینہ بھی آنے والا ہے، وہ رحمتوں کا مہینہ اور وہ جہنم کی آگ سے رہائی کا مہینہ، اور اس میں جو ہے وہ گناہ جو ہے وہ معاف کیے جاتے ہیں. تو ضروری ہے کہ شعبان کے اس مہینے میں ہم جو ہے وہ فہرست بنائیں کہ میری غلطیاں کیا ہیں، میری کوتاہیاں کیا ہیں، میرے برے اوصاف کیا ہیں، تاکہ ہم ان کو خدا حافظ کہیں، اچھے اوصاف اپنے اندر پیدا کریں، ہے نا. کیوں؟ اللہ تعالیٰ یہ چاہتے ہیں کہ ہم سب مسلم حنیف بن جائیں. تو اللہ تعالیٰ ہم سب کو بہترین مسلمان بننے کی توفیق عطا کرے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.